यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा स्वागत छ। म बेन्जु सुवेदी। श्रुमा प्रमुख समाचार। नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मा र गृहमन्त्री बालकृष्ण खाँडद्वारा पदभार ग्रहण। दुवै मन्त्रीद्वारा कोरोना महामारीको उचित व्यवस्थापनमा जोड़। कोरोना खोप खरिदका लागि थप 5 अर्ब निकासा दिने अर्थ मन्त्रालयको निर्णय। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार निवास छाड़े निजी निवास बालकोट प्रस्थान। र चीनको पूर्वी शहर सचाउमा एउटा भवन भत्कँदा 17 जनाको मृत्यु। समाचार अब विस्तारमा। सरकारले कोरोना विरूद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले 5 अर्बको सहमति प्रदान गरेको छ। नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पद बहालीपछि कोरोना विरूद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले 5 अर्बको सहमति दिने सम्बन्धी निर्णय गर्नुभएको हो। शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले सबै नागरिकलाई कोरोना विरूद्धको खोप सुनिश्चित गर्ने हिजो पहिलो निर्णय गरेको थियो। सरकारले आगामी असोज मसान्तसम्म 1/3 र चैत्र मसान्तसम्म खोप लगाउने उमेर समूहका सबै नागरिकलाई खोप दिने लक्ष्य लिएको छ। खोपको पर्याप्त आपूर्ति हुन नसक्दा नेपालमा खोप अभियान प्रभावित भएको छ। हिजो साँझ बसेको मन्त्री परिषद बैठकले महामारीको समयमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाईकर्मी लगायतले पाउनुपर्ने जोखिम भत्ता 1 साताभित्र उपलब्ध गराउन शुरू गर्ने निर्णय गरेको थियो। पदबहालीपछि उहाँले कोरोना रोकथाम तथा नियन्त्रण र सबै नागरिकलाई कोरोना विरूद्धको खोप निशुल्क गर्ने सरकारको प्राथमिकता रहेको भन्दै त्यसका लागि दत्तचित्त भएर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो। अर्थमन्त्री शर्माले कोरोनाले थिलो थिलो भएको अर्थतन्त्रलाई पुनरुत्थान गर्नुपर्ने अहिलेको आवश्यकता रहेकाले सरकार निजी क्षेत्र सँगसँगै अगाडि बढ़नुपर्ने बताउनुभयो। सरकारले कोविड-19 को रोकथाम, नियन्त्रण र उपचार, आर्थिक समृद्धि, कोविड-19 प्रभावित अर्थतन्त्रको शीघ्र पुनरुत्थान गर्ने विषय पनि सरकारको उच्च महत्वमा राखेको छ। गरीब, पछाडि परेका सीमान्तकृत नागरिकको समस्या समाधान हुने गरी आर्थिक नीति बनाउनुपर्ने उहाँले बताउनुभयो। नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले सिंहदरबार स्थित गृह मन्त्रालयमा आज पदबहाली गर्नुभएको छ। उहाँलाई मन्त्रालयमा गृह मन्त्रालयका सचिव महेश्वर नेउपाने, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश प्रसाद अधिकारी लगायतले स्वागत गर्नुभएको थियो। पदबहालीपछि संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री खाँडले हामीले आफ्नो जीवनमा कोविड-19 महामारी परास्त गर्न सबैको सहयोग र योगदानको खाँचो औल्याउनुभयो। कोविड-19 प्रति कार्यमा खटिने जुनसुकै नागरिकको जीवन रक्षा गर्नु सरकारको दायित्व रहेको बताउनुहुँदै गृहमन्त्री खाँडले महामारीको व्यवस्थापनका लागि आवश्यक ठाउँमा सरकारले पर्याप्त बजेट परिचालन गर्ने बताउनुभयो। नवनियुक्त गृहमन्त्री खाँडले पूर्वी नवलपरासी जिल्ला विपद व्यवस्थापन कोषमा माग गरिएको रकम पठाउने फाइल सदर गर्नुभएको थियो। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवास छाडेर बालकोट स्थित आफ्नो निवास फर्कनु भएको छ। सर्वोच्च अदालतले सोमबार प्रतिनिधि सभा पुनर्स्थापनाको निर्णय गर्दै प्रधानमन्त्रीमा नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएको थियो। नवनियुक्त प्रधानमन्त्री देउवाले मंगलबार प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्नुभएपछि आज निवर्तमान प्रधानमन्त्री ओलीले सरकारी निवास छाड्नु भएको हो। उहाँलाई पार्टी निकट संगठन र उहाँका समर्थकले नाराजुलुसहित बालकोटसम्म पुर्याएका थिए। मेलम्चीको पानी काठमाण्डुमा फेरि कहिले आइपुग्छ भन्ने अनिश्चित जस्तै भएको छ। वर्षाको शुरूआतमै लगातार परेको पानीका कारण आएको बाढ़ीले ठूलो क्षति पुर्याएको र बाढ़ी आउने क्रम अझै नरोकिएकाले आयोजनाको काम कहिलेबाट शुरू गर्न सकिन्छ भन्नेमा नै अन्यल रहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ। संवाददाता सरिता खनालको यो रिपोर्ट।
वर्षौंदेखिको प्रतीक्षापछि मेलम्चीको पानी काठमाण्डु आएपछि खुशी भएका काठमाण्डुवासीले फेरि मेलम्चीको पानी पिउन केही समय पर्खनु पर्ने भएको छ। असार 1 गतेदेखि लगातार परेको पानी पछि आएको बाढ़ीले आयोजनाको मुख्य बाँध स्थलमा क्षति पुर्याएको छ भने हेडवक्स बाढ़ीले ल्याएको ढुंगा र माटोले पुरिएको छ। निरन्तर परिरहेको पानी र बाढ़ीका कारण मेलम्ची खानेपानी आयोजनाले अहिलेसम्म क्षतिग्रस्त क्षेत्रमा पुगेर पूर्ण रूपमा स्थलगत अध्ययन गर्न समेत सकेको छैन। हेलिकप्टर र ड्रोनबाट गरिएको अवलोकन र केही इन्जिनियरहरूको टोलीले पुग्न सकिने ठाउँसम्म गएर गरेको प्रारम्भिक अवलोकनका आधारमा हेडवक्सका सबै संरचना पूरिएको, बाँधस्थल तथा पानी पठाउने मुख्यद्वार पनि पूरिएकाले 1,88 करोड़ बराबरको क्षति भएको अनुमान गरिएको आयोजनाले जनाएको छ। आयोजनाका प्रमुख रामकुमार श्रेष्ठ:
मेलम्ची बजारदेखि हेडवक्स अम्बाथानसम्मको पहुँच मार्ग पुननिर्माण गर्ने र पुनस्थापना गर्ने भन्ने सन्दर्भमा त्यसको कार्ययोजनाहरू पेश गरेका छौँ, छलफल भइरहेका छ। हेडवक्स क्षेत्रको केही संरचनाहरू पुरिएको अवस्था छ। त्यस बाहेकका क्षतिको कुरा गर्दाखेरि हामीले अहिलेको इन्जिनियरिङ सर्वेबाट आए अनुसार करिब 1,88 करोडको क्षति भएको छ। त्यसको लागि चाहिँ थप बजेट निकासा प्लस अब अन्य निकायहरूसँगको सहयोग प्राप्त गर्नको लागि पहल गरिरहेका छौँ।
मेलम्ची आयोजनाको पुननिर्माणका लागि सम्बन्धित सबै पक्षहरू, सड़क एवं पुल निर्माणका लागि सड़क विभाग, जलाधार संरक्षणका लागि भू संरक्षण तथा जलाधार संरक्षण विभाग, नदी नियन्त्रणका लागि सम्बन्धित विभाग मार्फत जान सकियो भने काम छिटो सम्पन्न हुने आयोजनाले जनाएको छ। राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजना रहेको स्थानमा निरन्तर बाढ़ी आउने र क्षति हुने क्रम नरोकिएकाले कहिलेबाट आयोजनाको पुननिर्माणको काम शुरू गर्न सकिन्छ र यसमा कति खर्च लाग्छ भन्ने यकिन भने हुन नसकेको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिनुभयो।
पुरिएको नदीलाई पनि खन्नुपर्ने हुन्छ, पुरानै अवस्थामा ल्याउनु पर्ने हुन्छ, नत्र हाम्रो संरचनाहरूले काम गर्दैन। पुननिर्माण 4 अरब जति लाग्छ कि भन्ने एउटा प्रारम्भिक अनुमान चाहिँ गरेका छौँ, तर त्यो चाहिँ यकिन भइसकेको अवस्था चाहिँ छैन। सरकारका आवश्यक र सम्बन्धित सबै अङ्गहरू परिचालन हुन सके भने चाँडै नै पानी आउने अवस्था छ, नत्र भने त हामीले 2078 सालभित्र चाहिँ पानी ल्याउन सक्छौ कि भन्ने मात्र अनुमान गर्न सकेका छौँ।
वर्षायाम सकिएर बाढ़ीको प्रभाव कम भएपछि पुननिर्माणको काम शुरू गर्न सकिने भएकाले त्यसपछि मात्रै मेलम्चीको पानी काठमाडौँ उपत्यकामा पुनः ल्याउने कुराको टुङ्गो लाग्ने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
यो थियो संवाददाता सरिता खनालको रिपोर्ट। अब बाँकी समाचार। चट्याङ लागेर उदयपुरको त्रियुगा नगरपालिका 3 भूलकी ठाडीमा 2 महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ठाडीका 40 वर्षीय ललिता सदा र 39 वर्षीय फूलकुमारी सदा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। पश्चिम चितवनका उजेली नगरमा गैंडाको आक्रमणबाट 1 महिला घाइते भएकी छिन्। घाइते हुनेमा भरतपुर महानगरपालिका 13 उजेली नगरकी 41 वर्षीय सुनिता परियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। बाँकीमा कोरोना संक्रमणका कारण थप 2 जनाको मृत्यु भएको छ। भेरी अस्पताल नेपालगंजमा उपचाररत बर्दियाका 2 जना कोरोना संक्रमितको मृत्यु भएको जिल्ला COVID-19 संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो। तनहुमा मानव र वन्यजन्तु बीचको द्वन्द नियन्त्रणका लागि सरकारी तवरबाट शुरूआत गरिएको अभियान सफल बनेको छ। खाना तथा पानी खोज्न गाउँ पस्ने गरेको वन्यजन्तुलाई रोक्न वन जंगलहरूमा पोखरी निर्माण गरिएपछि केही समय अघिसम्म चितुवाको आक्रमणबाट आक्रान्त बनेका तनहुका अधिकांश स्थानीयको जनजीवन सामान्य बन्न थालेको हो। तनहुबाट संवाददाता अशोक विश्वकर्माको यो रिपोर्ट।
पहिला त अब बाहिर जाने डरलाई नि, घाम डुबेपछि बाहिर निस्किने डरलाई नि, वन जंगलमा जान जाँदै गइन्थेन, अहिले त वन जंगललाई नि एक्लै एक्लै नि हिँडिन्छ।
स्थानीय गलकुमारी अधिकारी उहाँले भनेको जस्तै चितुवाले मानव आक्रमण गरेर क्षति नै पुर्याएपछि घरबाट एक्लै घाँस दाउरा मेलापात गर्न समेत निस्कन नसक्ने यहाँका स्थानीयहरू वनमा पोखरी निर्माण हुन थालेसँगै चितुवा लगायत वन्य जन्तुको त्रास कम हुन थालेको बताउँछन्। भानु नगरपालिकाका मेयर उदय राजगौली: वन्य जन्तु र मानव द्वन्द न्यूनीकरण गर्न जिल्लाका सामुदायिक वन तथा निजी वनहरूमा पोखरी निर्माण गरिएको छ। पानी लगायत आहाराको खोजीमा मानव बस्तीमा चितुवा पुगेर घटना हुने गरेको निष्कर्ष सहित वन्य जन्तु र मानव बीचको द्वन्द कम गर्न चालिएको कदम प्रभावकारी बन्न थालेको डिभिजन वन कार्यालय तनहुका प्रमुख कमल राज काफले बताउनुहुन्छ।
वनक्षेत्रमा पोखरी बनाइदियो भने मांसाहारी वन्यजन्तु चितुवा नै पानी खोज्दै गाउँतिर नपस्ने भयो, जंगलतिर पाइसकेपछि, अनि त्यसले गर्दाखेरि जाने मान्छे र अनि यो मांसाहारी जन्तुहरू बीचको जाने द्वन्द घट्ने भयो, पशुधनको सुरक्षा हुने भयो।
गाउँवासीहरूमा चितुवाले आतंक मचाएर ठूलो क्षति पुर्याएपछि पछिल्ला दिनमा पोखरी निर्माण कार्यले आफूहरूलाई राहत मिलेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्ण सिंह थापा बताउनुहुन्छ।
हामीले जंगलमा पोखरी निर्माण गरिसकेपछि वन्यजन्तुको आक्रमणबाट चाहिँ कमी भएको छ। छ। पानीको खोजीमा बस्ती जाँदा मान्छेहरू भेट्दा उसले आक्रमण गर्ने हो। हामीले जंगलमा पोखरी बनाउने हो भने मानव र वन्य जन्तु बीचको द्वन्द्व पनि कम हुन्छ। हाम्रो प्राकृतिक सम्पदालाई जोगाइराख्न महत्वपूर्ण भूमिका खेल्छ।
जिल्लामा हालसम्म चितुवाको आक्रमणबाट 10 बालबालिकाको मृत्यु र 13 बालबालिका घाइते भएको तथ्याङ्क छ। पर्यावरणमा सबैको अस्तित्व कायम हुने गरी सचेतना अपनाउनु पर्ने देखिन्छ। रेडियो नेपालका लागि अशोक विश्वकर्मा तनहुँ।
सुरेश के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
अँ घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल गजब भएछ, मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएको छ। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा पुनः स्वागत छ। अब केही अन्तर्राष्ट्रिय समाचार। चीनको पूर्वी शहर सचाउमा एउटा होटल भत्कँदा 17 जनाको मृत्यु भएको छ। उद्धार कर्मीहरूले 36 घण्टासम्म भत्केको भवनको तलेर 23 जनालाई बाहिर निकाल्दा 6 जना मात्र जीवित भेटिएका थिए। शुरूको अनुसन्धानले सो भवन पटक पटक मर्मसम्भार गरेर जीर्ण भइसकेको र 3 तलासम्म मानिस बसे पनि वार्षिक खाली तलाहरू थप्दै गएको पत्ता लगाएको छ। र क्युबामा सरकारको विरोधमा देशव्यापी शुरू भएको प्रदर्शनमा सुरक्षाकर्मीको कार्यवाहीबाट 1 जना प्रदर्शनकारीको मृत्यु भएको छ। सरकारी संचार माध्यमले प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति तोडफोड गर्न थालेपछि सुरक्षाकर्मीको कार्यवाहीमा 36 वर्षीय डियुबिस लौरेन्सियो टेजेटको मृत्यु भएको जनाएका छन्। क्युबामा विरलै हुने प्रदर्शनमा प्रदर्शनकारी मारिएको खबर बाहिर आउनुलाई पनि विरलै हुने घटनाका रूपमा लिइएको छ। सरको मूल्य वृद्धि, खाद्यान्न र स्वास्थ्य सामग्रीको अभाव, कोरोना महामारीको अव्यवस्थित रणनीति लगायतको विरोधमा राजधानी हवाना लगायत मुलुकै भर प्रदर्शन जारी रहेको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मा र गृहमन्त्री बालकृष्ण खाँडद्वारा पदभार ग्रहण। दुवै मन्त्रीद्वारा कोरोना महामारीको उचित व्यवस्थापनमा जोड। कोरोना खोप खरिदका लागि थप 5 अर्ब निकासा दिने अर्थ मन्त्रालयको निर्णय। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार निवास छाडे निजी निवास बालकोट प्रस्थान। र चीनको पूर्वी शहर सचाउमा एउटा भवन भत्कँदा 17 जनाको मृत्यु। यसका साथै दिउँसो 3 बजेको समाचार यहीं पूरा हुन्छ। अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हवस्त, नमस्ते।